السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نماز عیدین کے مسائل. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارین الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. عیدین مطلب تثنیے کا صیغہ ہے دونوں عیدوں کے مسائل. جیسے کہ ہم سب جانتے ہیں مسلمانوں کو دو عیدیں منانے کی اجازت ہے، ایک عید الفطر اور ایک عید الاضحیٰ. عید کے بارے میں ہم سب جانتے ہیں کہ مسلمان عید کے دن خوشیاں مناتے ہیں، اسی لیے اس دن اللہ تعالیٰ کا ذکر ہو، اللہ تعالیٰ کی تعریف بیان کی جائے، اس کی تسبیح بیان کی جائے. یعنی مسلمانوں کو جو تصور دیا گیا ہے کہ اگر وہ خوشی بھی منائیں تو اس میں اللہ سبحانہ و تعالیٰ کی یاد کو فراموش نہ کریں، بلکہ اللہ تعالیٰ کی کبریائی اور اس کی حمد اور ثنا بیان کریں. کیونکہ جیسے عید سعید ہم کہتے ہیں، خوشی کا دن، یا جس دن خوشی منائی جاتی ہے، تو چونکہ یہ خوشی کا دن ہوتا ہے، اللہ تعالیٰ نے جو مسلمانوں کو نعمتیں عطا کی ہیں اور رمضان کا جو ایسا بابرکت مہینہ آتا ہے، اللہ تعالیٰ مسلمانوں کی عبادتوں کو قبول فرمائے اور اس کے شکر میں مسلمان عید کی نماز پڑھتے ہیں. اور پھر دوسرا ہم دیکھتے ہیں عید الاضحیٰ، جس میں قربانی کی جاتی ہے. الحمدللہ آپ دیکھیں کہ اتنے ہزار سال گزر گئے، ابراہیم علیہ السلام نے اپنے بیٹے کی قربانی دی تھی اور اللہ تعالیٰ کو وہ قربانی اتنی پسند آئی کہ اللہ تعالیٰ نے رہتی دنیا تک وہ سنت جاری کر دی. تو اس دن ہم لوگ جانور ذبح کر کے دراصل اس بات کا ثبوت دیتے ہیں کہ اللہ سبحانہ تعالیٰ کا جب بھی حکم آئے یا ہم سے تقاضا کیا جائے کہ دین کی خاطر، اللہ کی خاطر، اسلام کی خاطر ہمیں کچھ بھی قربانی دینی پڑے تو ہم تیار ہیں. اس لیے جانور ذبح کر کے ہم اس بات کا ثبوت دیتے ہیں کہ ہماری جان، ہمارا مال، ہماری صلاحیتیں، ہمارا سب کچھ اللہ سبحانہ و تعالیٰ ہی کی خاطر ہے، اور جب ضرورت پڑے ہم اسے قربان کر سکتے ہیں. تو آئیے دیکھتے ہیں پہلے عید الفطر کے بارے میں. اور عید الفطر اس کو اس لیے کہا جاتا ہے کیونکہ اس دن فطرہ دیا جاتا ہے. عید الفطر کی نماز کے لیے جانے سے پہلے کوئی میٹھی چیز کھا کر جانا سنت ہے. عن انس بن مالک رضی اللہ عنہ قال کان رسول اللہ صلی اللہ علیہ وسلم لا یغدو یوم الفطر حتی یاکل ثمرات و یاکلہن وطرن، رواہ البخاری. انس بن مالک رضی اللہ عنہ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم عید کے دن کھجوریں کھائے بغیر عیدگاہ کی طرف نہیں جاتے تھے، اور رسول اللہ صلی اللہ علیہ وسلم کھجوریں طاق کھاتے تھے. یہ بخاری کی روایت ہے. طاق کا مطلب ہے جیسے کہ تین، پانچ، یا سات، یا ایک سمجھیں. تو یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا معمول تھا کون سے دن؟ عید الفطر کے دن، کہ آپ صلی اللہ علیہ وسلم کوئی میٹھی چیز کھا کر جاتے تھے. اور چونکہ اس زمانے میں مدینہ میں کھجوریں ہوا کرتی تھیں تو کھجوریں آپ کھاتے تھے، اور ہمارے دور میں ہم لوگوں نے انہی کھجوروں کو ہم دودھ میں ڈال کر بنا لیتے ہیں اور وہ شیر خورمہ کہلاتا ہے. تو شیر خورمہ کھانا یہ ضروری نہیں کہ یہی یعنی آپ شیر خورمہ کھا کر ہی پی کر ہی جائیں، بلکہ الگ الگ علاقے کے الگ الگ طور طریقے ہیں. تو کوئی بھی میٹھی چیز کھا لیں، لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم نے کھجوریں کھائیں، تو لہٰذا مسنون طریقہ یہی ہوگا کہ ہم بھی کھجور کھا لیں اور طاق عدد میں کھائیں. پھر نماز عید کے لیے پیدل جانا اور واپس آنا سنت ہے. عن ابن عمر رضی اللہ عنہما قال کان النبی صلی اللہ علیہ وسلم یخرج الی العید ماشیاً و یرجع ماشیاً، رواہ ابن ماجہ، حدیث حسن ہے. عبداللہ بن عمر رضی اللہ عنہما فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم عید گاہ پیدل جاتے اور پیدل ہی واپس تشریف لاتے. تو مسنون ہے، لیکن سواری پر بھی جایا جا سکتا ہے، اور راستہ بدلنا بھی سنت ہے کہ ایک راستے سے آپ جائیں اور دوسرے راستے سے آپ واپس آئیں. عید گاہ جانے اور آنے کا راستہ بدلنا سنت ہے. عن جابر بن عبداللہ رضی اللہ عنہما قال کان النبی صلی اللہ علیہ وسلم اذا کان یوم عید خالف الطریق، رواہ البخاری. جابر بن عبداللہ رضی اللہ عنہما فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم عید کے روز عیدگاہ میں آنے جانے کا راستہ تبدیل فرمایا کرتے تھے. بخاری کی روایت ہے. تو اس سے کیا پتہ چلتا ہے کہ یہ جو ہم مسنون طریقہ معلوم کر رہے ہیں اصل میں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا کیا طریقہ کار تھا، تاکہ سنت پر عمل کریں گے تو انشاءاللہ اس کا اجر ہمیں ملے گا. تو ایک راستے سے آپ جائیں اور واپس آتے ہوئے آپ راستہ بدل لیں، یعنی اپنے گھر آتے ہوئے. ہو سکتا ہے، چونکہ ہم سب جانتے ہیں کہ راستے بھی گواہی دیں گے، تو اس میں یہی حکمت پوشیدہ ہوگی، اجر زیادہ ملے گا. تو اس لیے یہ مسنون طریقہ ہے چونکہ، اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا ہے تو لہٰذا ہمیں تو کوئی اور بات سوچنی ہی نہیں چاہیے، بس چونکہ مسنون ہے، اللہ کے رسول نے عمل کیا تھا تو ہم بھی کریں. نماز عید بستی سے باہر کھلے میدان میں پڑھنا سنت ہے، اور نماز عید کے لیے خواتین کو بھی عیدگاہ میں جانا چاہیے. آپ نے دیکھا ہوگا کہ آج کل مسجدوں میں بھی نمازیں ہوتی ہیں، اور بلکہ زیادہ تر ایسے ہی ہو رہا ہے کہ مسجدوں ہی میں نمازیں ہوتی ہیں، اور لوگ زیادہ دور جانا گوارا نہیں کرتے، پسند نہیں کرتے، اور کھلے میدان میں پڑھنا بھی گوارا نہیں کرتے کہ وہاں ریت ہوتی ہے یا مٹی ہوتی ہے اس بنا پر. تو ہر کوئی مسجد میں پڑھ لیتا ہے، چونکہ مسجد میں آج کل بہت اچھے آرام دہ کارپیٹس ہیں اور بھی بہت ساری سہولیات ہیں. بہرحال تو کوئی اس میں مذائقہ تو نہیں ہے، لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم نے عید کی نماز کھلے میدان میں پڑھی تھی، تو لہٰذا چونکہ یہ سنت ہے تو ہم کو یہ سنت جاری رکھنا چاہیے. الحمدللہ ہر شہر میں عیدگاہ ضرور ہوتی ہے جہاں پر عید کی نماز پڑھائی جاتی ہے، اور اس کا ایک منظر ہی الگ ہوتا ہے، بہت اچھا سما ہوتا ہے. سارے مسلمان وہاں کھلے میدان میں جا رہے ہوتے ہیں عید کی نماز کے لیے، ہر محلے سے نکل نکل کر لوگ عیدگاہ کی طرف جاتے ہیں گروپس کی صورت میں. تو ایک ایسے لگتا ہے گویا کہ ہر کوئی اللہ تعالیٰ کی تسبیح بیان کر رہا ہے، اللہ تعالیٰ کی کبریائی بیان کر رہا ہے، بہت ہی خوبصورت منظر ہوتا ہے. تو بہتر ہے کہ چونکہ مسنون ہے یہ، تو ہم عیدگاہ ہی جا کر نماز پڑھیں. اب مسئلہ آ جاتا ہے کہ خواتین کیسے جائیں، کیونکہ ہمارے ممالک میں برے صغیر ہند و پاک میں وہاں تو خواتین کو عید کی نماز پڑھوانے یا پڑھانے کا کوئی کانسیپٹ ہی نہیں ہے، اور نہ عیدگاہ میں انتظام ہوتا ہے خواتین کے لیے، اور نہ ہی مساجد میں انتظام ہوتا ہے خواتین کے لیے. لیکن الحمدللہ عرب ممالک میں الحمدللہ اس کا انتظام موجود ہے، تو یہ بھی اللہ تعالیٰ کا بہت ہی شکر احسان ہے کہ جو لوگ بھی ان ممالک میں آباد ہیں تو انہیں یہ سنت ادا کرنے کا موقع مل جاتا ہے کہ وہ خواتین بھی عید کی نماز کے لیے چلی جاتی ہیں. اور آپ نے خود نے فیل کیا ہوگا، جو لوگ بھی یہاں رہتے ہیں گلف کنٹریز میں، کہ اس کی خوشی نے عیدگاہ جانے کی ایک خوشی الگ ہی ہوتی ہے، اور واقعی میں عید عید لگتی ہے عیدگاہ جانے سے. ورنہ مسجدوں میں تو ہم لوگ ہر سال کے 12 مہینے پڑھتے ہی رہتے ہیں جب بھی موقع ملے مسجدوں میں، لیکن عیدگاہ جانے سے ایک الگ ہی سرور، ایک الگ ہی خوشی محسوس ہوتی ہے، کیونکہ سارے مسلمان وہاں موجود ہوتے ہیں. مسلمانوں کا ایک بڑا مجمع ہوتا ہے، جمع غفیر ہوتا ہے، اس کو دیکھ کر بھی خوشی ہوتی ہے الحمدللہ. تو پھر بہتر یہ ہے کہ جہاں جہاں سہولت موجود ہو وہاں پر عیدگاہ ہی جانا چاہیے. خواتین بھی ضرور جائیں اور مرد حضرات بھی عیدگاہ ہی جائیں تو زیادہ بہتر ہے، کیونکہ یہ حدیث سے ہمیں پتہ چلتا ہے. آپ دیکھیں کہ کتنی تاکید کی گئی ہے اس حدیث میں، اور متفقن علیہ حدیث ہیں، اسے بخاری اور مسلم دونوں نے روایت کیا ہے. انم عطیہ رضی اللہ عنہ قالت امرنا رسول اللہ صلی اللہ علیہ وسلم ان نخرج الحیدا یوم العیدین وذوات الخدوری فیشہدنا جماعت المسلمین ودعوتہم وتعتزل الحیدا ام مسلحنہ. متفقن علیہ. ام عطیہ رضی اللہ عنہما سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے حکم دیا کہ دونوں عیدوں کے دن ہم حیض والی اور پردہ نشین یعنی تمام عورتوں کو عیدگاہ میں لائیں تاکہ وہ مسلمانوں کے ساتھ نماز اور دعا میں شرکت کریں، البتہ حیض والی عورتیں نماز کی جگہ سے الگ رہیں. اب آپ سوچیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم یہ فرما رہے ہیں کہ حیض والی عورتیں بھی آئیں عیدگاہ میں، سوچیں ذرا آپ. تو حیض والی عورتوں کو بھی آنے کے لیے کہا جا رہا ہے، پردہ نشین عورتوں کو بھی. کیوں؟ کیونکہ مسلمانوں کی عیدگاہ میں شامل ہو سکیں، عید کی نماز میں شامل ہو سکیں، اور جو حیض والی عورتیں ہیں وہ نماز کی جگہ نہیں بیٹھیں گی بلکہ ہٹ کر پیچھے بیٹھیں گی، وہ نماز نہیں پڑھیں گی لیکن دعا میں شریک ہو جائے گی. سبحان اللہ. تو یہاں تو اللہ کے رسول تاکید فرما رہے ہیں، لیکن ہمارے یہاں پر تو ہمیں نظر آتا ہے کہ عورتوں کا کوئی تصور ہی نہیں ہم کر سکتے کہ خواتین بھی آئیں. دوسری ایک اور حدیث سے پتہ چلتا ہے جس میں اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اگر کسی کے پاس چادر نہ ہو تو وہ اپنی پڑوسن سے چادر مستعار لے، لیکن عیدگاہ ضرور آئے. سوچیں ذرا، کیونکہ خواتین نے پوچھا تھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہم تو آنا چاہتے ہیں لیکن ہمارے پاس چادر نہیں ہے. نہیں ابایا جو اس زمانے میں ہوتا تھا، چونکہ وہ لوگ چادر استعمال کرتے تھے، سینے سے لانے کا اتنا زیادہ رواج نہیں تھا، तो उन्होंने कहा कि अल्लाह के रसूल, हमारे पास तो चादर नहीं होती, नहीं एक्स्ट्रा कोई कपड़ा या चादर नहीं है जिसकी बिना पर हम आ सकें। तो कहा कि अपनी पड़ोसन से ले लें, लेकिन आए ज़रूर। सोचें, अब इतनी ताकीद की गई है। और असल में ये नमाज, ठीक है नमाज़ें औरतें घर में पढ़ेंगी, उनके लिए ज़्यादा बेहतर तरीका है कि वो घर में पढ़े, फितना फैलने का अंदेशा है। लेकिन आप देखें कि आज के दौर में औरतें कहाँ बाहर नहीं निकलती, आप मुझे बताएं। मुसलमान औरतों की मैं बात करी, मुसलमान ख़वातीन आज के दौर में मुसलमान ख़वातीन अपनी शॉपिंग ख़ुद करती हैं, बल्कि अपने हस्बैंड और अपने बेटों की शॉपिंग भी ख़ुद करती हैं, अपने घरेलू अशिया की शॉपिंग भी ख़ुद करती हैं। हर काम के लिए ख़वातीन खुद जाती हैं। इवन पहले जो कॉन्सेप्ट था कि बाज़ार की चीज़ें यानी सब्ज़ी वग़ैरह, गोश्त या जो भी घर का ये राशन वग़ैरह होता है, इसका तो पहले तस्वीर ही नहीं था कि ये ख़वातीन लेकर आएँ, ये तो मर्द हज़रात ही लेकर आते थे। लेकिन अब तो वो सारी चीज़ें भी, राशन वग़ैरह भी ख़वातीन ही लेकर आती हैं। तो जब हर काम के लिए ख़वातीन निकल सकती हैं, तो आप मुझे बताइए नमाज़ के लिए क्यों नहीं निकल सकती हूँ, ये नमाज़ के लिए क्यों नहीं जा सकती। तो एहतियात लाजिम है। लेकिन अब जैसे चूँकि ईद के मौके के लिए अल्लाह के रसूल ने ख़ासतौर से कहा है, तो ईद कम अज़ कम ईद की नमाज़ के लिए परमिशन दी जाए ख़वातीन को। भले ही अगर रोज़ाना की नमाज़ों में हम जानते हैं कि हमें वो अहादीस भी मिलती हैं जिसमें कहा गया कि औरत की घर की नमाज़ ज़्यादा बेहतर है, और वाकई में ख़वातीन को घर के बहुत सारे काम काज होते हैं, बच्चों को देखना है, संभालना है, हर वक्त तो नमाज़ के लिए वो नहीं निकल सकती। तो वो ऑप्शनल रखा गया उसके लिए कि अगर आती हैं ख़वातीन तो उनको रोका भी ना जाए, लेकिन पसंदीदा ये कहा गया कि उनके घर में वो नमाज़ें पढ़ें। लेकिन कम अज़ कम ईद की नमाज़ के लिए ख़वातीन जाएँ ताकि उन्हें वो शऊर और एहसास हो, और उस मजमे को देखकर वाकई में एक अलग ही एहसास होता है, रूहानी तौर पर इंसान और मजबूत होता है कि अल्हम्दुलिल्लाह मुसलमानों की इतनी तादाद है। तो बहरहाल ख़वातीन को भी ईद की नमाज़ के लिए ज़रूर जाना चाहिए। एक और बात मैं यहाँ पर करना चाहूँगी, जो लोग अरब ममालिक में रहते हैं, अल्हम्दुलिल्लाह यहाँ पर अल्लाह ताला ने ये सहूलत फराहम की है कि ख़वातीन भी जा सकती हैं। अल्हम्दुलिल्लाह जगह जगह ख़वातीन के लिए इंतज़ाम है, पर्दे का भी इंतज़ाम है, ख़वातीन के गेट अलग होते हैं, ख़वातीन पीछे पढ़ने के लिए उनको जगह दी जाती है। तो ख़वातीन को चाहिए कि वो आगे की सफ़ में ना रहें। जैसे कि हम सब जानते हैं कि जब अगर बीच में कोई पर्दा ना हो तो ख़वातीन की पीछे की सफ़ अफजल है और सामने की सफ़ उसको पसंदीदा नहीं करार दिया गया। तो बस ख़वातीन जब ईदगाह आती हैं तो वो पीछे जाने के बजाय, उनको चलना शायद गवारा नहीं होता या उन्हें मुश्किल लगता है रेत में चलना, तो बिल्कुल सामने ही बैठ जाती हैं, जो मर्दों से बहुत करीब की सफ़ होती है। तो ये मुनासिब नहीं है। ख़वातीन को चाहिए कि वो पीछे के साइड में आएँ जहाँ पर और दूसरी ख़वातीन बैठी होती हैं, ताकि बेपर्दगी का इम्कान बाकी ना रहे। दूसरी बात हम ये भी देखते हैं कि बहुत सारी ख़वातीन हैं लेकिन सिर्फ सोने की वजह से, कि इतनी सुबह सुबह हम कैसे जागेंगे, बच्चों को कैसे तैयार करेंगे, इस बिना पर नहीं जाती हैं। तो देखिए अल्हम्दुलिल्लाह अल्लाह ताला ने मौका दिया, बाकी के पूरे साल में जितने भी दिन होते हैं उसमें तो आपको इजाज़त है, आप सो सकती हैं। लेकिन ये अल्हम्दुलिल्लाह ईद के दिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ताकीद कर रहे हैं कि ज़रूर औरतों को लेकर आएँ। तो कोशिश करें कि ज़रूर ईदगाह जाएँ, ताकि अल्हम्दुलिल्लाह वो लुत्फ़ हासिल कर सकें, जो एक तरह से सुन्नत तरीका है, अल्लाह के रसूल ने ताकीद भी की है, और दूसरा मैदान में नमाज़ पढ़ने का जो ज़िक्र हमें मिलता है कि ईदगाह जाकर नमाज़ पढ़ें। एक और अहम बात कि हमारे यहाँ ख़वातीन दरअसल ईद को पता नहीं वो क्या समझती हैं, वो समझती हैं कि ईद का मतलब है कि घर बहुत खूबसूरत नज़र आए, बहुत ज़्यादा साफ़ सुथरा हो, हर चीज़ बेहतरीन, यानी जो भी डिशेज़ हैं वो बेहतरीन से बेहतरीन डिशेज़ बनाई जाएँ, चाहे वो मीठे में हो या कोई और डिश। और उस चक्कर में वो रात भर जागती रहती हैं ख़वातीन, घर को इतना साफ़ करेंगी, इतना साफ़ करेंगी कि सुबह फजर और ईद की दोनों नमाज़ें चली जाएंगी, या फिर रात तमाम शुरखुरमे के लिए बादाम और पिस्ता बारीक बारीक काटती बैठी रहेंगी, और फिर सुबह फजर की नमाज़ चली जाए तो चली जाए, कोई मसला नहीं। तो आप देखें कि अल्लाह सुबहान तआला हमसे ये तो नहीं पूछेंगे ना कि अच्छा ईद के दिन शुरखुरमा कितना अच्छा बना था, कितने बारीक आपने बादाम और पिस्ता काटे थे, और कितनी रात तक आप जागकर सफाई करती रही थी, आपका घर कितना चमक रहा था और कितना खूबसूरत लग रहा था, आपने खाने में ईद के बाद या ईद से पहले नाश्ते में क्या क्या डिशेज़ बनाई थी, ये सब तो नहीं पूछा जाएगा हमसे। तो क्यों हम एक फ़र्ज़ यानी फजर की नमाज़ और फिर साथ में ईद की नमाज़ दोनों भी छोड़ देते हैं। कई ख़वातीन से जब मुलाकात होती है बाद में, तो उनसे जब कहा जाता है कि आपने ईदगाह में नज़र नहीं आई, तो कहने लगी कि रात में इतना काम करते रहे कि सुबह आँख ही नहीं खुली। अब आप बताएं कि बाज़ों का तो ये तक देखने में आया कि कई मर्द हजरात की भी नमाज चली गई ईद की, सिर्फ इस बिना पर कि रात में घंटों शॉपिंग करते रहे फिर थक कर सो गए। क्या ज़रूरी है कि ईद की रात यानी चांद रात को ही शॉपिंग की जाए? क्या ज़रूरी है कि चांद रात को ज़रूर बाहर निकला जाए और तमाम घर की सफाई कर कर के इतना थका जाए कि सुबह फजर गायब हो जाए? तो वो जो तक्वा का हुसूल था रमज़ान में कि लअल्लकुम तत्तकून, कि ताकि तुम्हें तक्वा की सिफत पैदा हो, तो पूरे 30 रोज़े रखने के बाद या 29 रोज़े रखने के बाद वो तक्वा तो हासिल ही नहीं हुआ कि आपने ईद के दिन की फजर की नमाज़ ही गंवा दी। तो ये कैसा तक्वा है? या ईद की नमाज ही आपने छोड़ दी? तो बहरहाल हम सब अपने अपने तक्वा को चेक करें कि रमज़ान गुजरने के बाद हम में वाकई में तक्वा आया या नहीं आया। ये सब सानवी चीज़ें हैं। घर की सफाई ज़रूर करें, बहुत अच्छी बात है, माशाल्लाह घर साफ़ सुथरा रहना चाहिए। खाने भी बनाएं, अल्हम्दुलिल्लाह घर वालों को खुश भी करना है, उनको अच्छे अच्छे खाने भी बना कर खिलाएं। आप शीरखुरमा बनाना चाहती हैं ज़रूर बनाएं, लेकिन ईद का पूरा दिन पड़ा है, ज़रूरी नहीं कि आप चांद रात से सारी तैयारी करके रखें। ईद के दिन भी आप तैयारी कर सकती हैं, ईद से दो दिन पहले भी आप तैयारी कर सकती हैं। तो इतना ना थकें कि दूसरे दिन ईद के दिन सारे लोगों की नमाज़ें चली जाएँ। अक्सर लोगों को ये कहते सुना है कि अच्छा हम तो जो ईद की नमाज़ पढ़कर आए और जो सोए तो असर में उठे, अस्तग़फ़िरुल्लाह। अब बताएं कि वह ज़ुहर में मस्जिदें खाली हो गई तो मस्जिदें मिर्सिया खानी होंगी कि पूरे 30 दिन रमज़ान के इतने ज़्यादा नमाजी थे कि जगह नहीं काफ़ी होती थी, और अब ईद के दिन ज़ुहर में और फजर में पूरी मस्जिद खाली है। तो क्या अल्लाह ताला ने नमाजें सिर्फ रमज़ान के लिए फ़र्ज़ की हैं? नहीं ना। तो अगर हमको चेक करना है कि इस रमज़ान में हम कितना अल्लाह से डरने वाले बने, कितना तक्वा हमारे अंदर पैदा हुआ, तो कोशिश करेंगे कि हमारी ईद के दिन की कोई नमाज़ें ना जाएं और उसके बाद भी यानी बाकी के पूरे 11 महीने हत्तुल इम्कान हमारी कोशिश होगी कि हमारी नमाजें वक्त पर अदा हों इंशाल्लाह। फिर ईद की नमाज़ के लिए ना अजान है ना अकामत। अन जाबिर बिन सुमरा रदियल्लाहु अन्हु क़ाल सल्लैतु मा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल-ईदैन गैर मर्रतिन वला मर्रतैन बिगैर अज़ान वला इक़ामा रवाहु मुस्लिम। जाबिर बिन सुमरा रदी अल्लाह अन्हु कहते हैं मैंने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ एक दो मरतबा नहीं कई मरतबा ईदैन की नमाज़ अजान और अकामत के बग़ैर पढ़ी। ये मुस्लिम की रिवायत है। तो इसी का पता चलता है कि ईद की नमाज़ में ना अजान है और ना ही अकामत है। ईदैन की नमाज़ में 12 तकबीरें हैं, पहली रकत में क़िरात से पहले 7 और दूसरी में क़िरात से पहले 5 तकबीरें कहनी मसनून हैं। तो दो रकत नमाज पढ़नी है, इशराक के वक्त पढ़नी है, 12 तकबीरें हैं, पहली रकत में 7 तकबीरें हैं और दूसरी रकत में 5 तकबीरें हैं, और ईद की नमाज़ के बाद खुतबा देना मसनून है। ठीक है। अन्नाफ़े मौला अब्दुल्लाह बिन उमर रदी अल्लाहु अन्हुमा अन्नहु क़ाल शहीदतुल अदहा वल फ़ित्र मा अबी हुरैरा रदी अल्लाहु अन्हु फकब्बर फ़िल रकातिल ऊला 7 तकबीरातिन क़ब्ल अल क़िरात वफ़िल आख़िरति 5 तकबीरातिन क़ब्ल अल क़िरात रवाहु मालिक। अब्दुल्लाह बिन उमर रदी अल्लाहु अन्हुमा के आज़ाद करदा ग़ुलाम हज़रत नाफ़े रदी अल्लाहु अन्हु कहते हैं मैंने हज़रत अबू हुरैरा रदी अल्लाहु अन्हु के साथ ईदुल्फ़ित्र और ईदुल्अदहा दोनों की नमाज़ पढ़ी। अबू हुरैरा रदी अल्लाहु अन्हु ने पहली रकात में क़िरात से पहले 7 तकबीरें और दूसरी रकात में क़िरात से पहले 5 तकबीरें कहीं। ठीक है। तो इससे क्या पता चलता है कि 12 तकबीरें हैं, पहली में 7 और दूसरी में 5 है, क़िरात से पहले की जाएगी। ईदैन की नमाज में पहले नमाज और फिर खुतबा देना मसनून है। अन इब्ने उमर रदी अल्लाहु अन्हुमा क़ाल कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व अबू बकर व उमर रदी अल्लाहु अन्हुमा युसल्लून अल-ईदैन क़ब्ल अल-खुतबा मुत्तफ़क़ुन अलैह। अब्दुल्लाह बिन उमर रदी अल्लाहु अन्हुमा फरमाते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अबू बकर सिद्दीक हज़रत उमर फ़ारूक रदी अल्लाहु अन्हुमा नमाज ईदैन खुतबे से पहले अदा फरमाया करते थे। तो इससे क्या पता चलता है कि खुतबा बाद में होगा और नमाज पहले होगी। नमाज ईद से कबल या बाद कोई नमाज नहीं। अन इब्ने अब्बास रदी अल्लाहु अन्हुमा क़ाल खरज नबी सल्लल्लाहु अलैहि वसल्लम यौम अदहा व फ़ित्र फ़सल्ला रकअतैन लम युसल्ली क़ब्लहुमा वला बादहा रवाहु मुस्लिम। अब्दुल्लाह बिन अब्बास रदी अल्लाहु अन्हुमा कहते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ईदुल अदहा या ईदुल फ़ित्र के दिन नमाज के लिए तशरीफ़ ले गए, दो रकतें पढ़ाई, ये दो रकतें नमाज पढ़ाई, ना उससे पहले कोई नमाज पढ़ी और ना ही उसके बाद। ये मुस्लिम की रिवायत है। तो चूँकि एक्चुअली वो इशराक का वक्त ख़त्म होते से ही अल्लाह के रसूल ने नमाज़ पढ़ाई है ईद की, तो हम सब जानते हैं कि इशराक के वक्त नमाज़ पढ़ सकते हैं, तो उस वक्त ईद की नमाज़ पढ़ी। उससे पहले चूँकि सूरज निकलने का टाइम होता है, सूरज इस तरह से होता है कि बिल्कुल वो चमक रहा होता है, और उस वक्त मुशरिकीन की पूजा का वक्त होता है, तो उससे पहले फिर कोई नमाज़ नहीं होगी। और बाद में नमाज़ के हमको यानी ईदगाह में आपने नमाज़ नहीं पढ़ी क्योंकि आप खुतबा पढ़ाते थे, तो लिहाजा बस दो ही रकातें समझे। हाँ, घर वापस आकर अगर कोई पढ़ना चाहे तो चूँकि नफिल नमाज़ है और वक्त भी होता है, तो कोई पढ़ना चाहे तो वो ज़रूर पढ़े। नमाज ईद के बाद घर वापस जाकर दो रकात नमाज़ पढ़ना मुस्तहब है। मुस्तहब का मतलब होता है पसंदीदा। अगर कोई पढ़े तो अच्छा है, पसंदीदा है, और अगर नहीं पढ़े तो उस पर कोई गुनाह नहीं है। अन अबी सईद बिन खुदरी रदी अल्लाहु अन्हु क़ाल कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ला युसल्ली क़ब्ल अल ईद शैयन फ़इज़ा रजा इला मंज़िलिही सल्ला रकअतैन। रवाहु इब्ने माजा, हसन है यह हदीस। अबू सईद खुदरी रदी अल्लाहु अन्हु फरमाते हैं, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम नमाज ईद से पहले कोई नमाज नहीं पढ़ते थे, अलबत्ता नमाज ईद के बाद जब घर वापस तशरीफ़ लाते तो दो रकत नमाज अदा फरमाते। तो इससे क्या पता चलता है कि ईदगाह पर तो कोई नमाज नहीं पढ़ी जाएगी, लेकिन घर वापस आकर फिर अगर कोई दो रकत पढ़ना चाहे तो पढ़ सकता है। अगर जुमा के रोज़ ईद आ जाए तो दोनों पढ़ने बेहतर हैं, लेकिन ईद पढ़ने के बाद अगर जुमा की बजाय सिर्फ नमाज ज़ुहर अदा की जाए तो भी दुरुस्त है। عن ابي هريره رضي الله عنه ان رسول الله صلى الله عليه وسلم انه قال اجتمع ايدان في يومكم هذا فمن شاء اجزه من الجمعه وان مجمعون ان شاء الله تعالى رواه ابو داود حديث صحيح. ابو هريره رضي الله عنه نے رسول الله صلى الله عليه وسلم سے روایت کی ہے کہ نبی اکرم صلى الله عليه وسلم نے فرمایا تمہارے آج کے دن میں دو عیدیں یعنی ایک عید دوسرا جمعہ اکٹھی ہو گئی ہیں، جو چاہے اس کے لیے جمعہ کے بدلے عید ہی کافی ہے، لیکن ہم جمعہ بھی پڑھیں گے۔ तो अगर एक दिन में दो खुतबे आ जाते हैं यानी जुमा के दिन जैसे, तो उस सूरत में अपने ईद पढ़ लेना काफ़ी है। लेकिन अल्लाह के रसूल का ख़ुद का क्या मामला था कि आपने कहा कि हम जुमा भी पढ़ेंगे, तो बेहतर तो ये कि दोनों पढ़ें। अबर की वजह से शवाल का चांद नज़र ना आए और रोज़ा रख लेने के बाद मालूम हो जाए कि चांद नज़र आ चुका है तो रोज़ा खोल देना चाहिए। यानी आपने 29वां रोज़ा था समझे, और अब चांद नज़र नहीं आया किसी को और लेट नज़र आया, और आपने रोज़ा रख लिया था, नियत कर ली थी, लेकिन फिर बाद में पता चलता है कि चांद नज़र आ चुका था, तो फिर रोज़ा खोल देना चाहिए, यानी फिर आप उस दिन ईद मना लेंगे। अगर चांद की इत्तला जवाल से कबल मिले तो नमाज ईद उसी रोज़ अदा कर लेनी चाहिए, और जवाल के बाद इत्तला मिले तो नमाज ईद दूसरे रोज़ अदा की जाएगी। ठीक है, तो अब इससे क्या पता चल रहा है कि अगर आपको पता चल जाता नहीं, आज समझे 30वां रोज़ा था और कल जो गुजरा वो 29वां था, अब आपने रोज़ा रख लिया और अभी समझे सुबह के 10 बजे हैं, यानी अरब ममालिक के लिहाज से 10, 10:30 बजे हैं, और अभी आपको पता चल जाए कि आज जो 30वां रोज़ा आपने रखा था तो असल में चांद दिख चुका है, तो आज ही के दिन फिर ईद की नमाज़ अदा कर ली जाएगी, रोज़ा ख़त्म कर दिया जाएगा। लेकिन अगर इत्तला जवाल के बाद मिलती है तो फिर उस सूरत में ईद की नमाज़ दूसरे रोज़ अदा की जाएगी और रोज़ा नहीं रखा जाएगा उस दिन। ठीक है, ईद उसी दिन मना ली जाएगी। عن ابي عمر بن انس ان امومة له من اصحاب النبي صلى الله عليه وسلم ان ركبا جاءوا الى النبي صلى الله عليه وسلم يشهدون انهم رواوا الهلال بالامس فامرهم ان يفطروا واذا اصبحوا يغدو الى مصلاهم رواه ابو داود حديث صحيح ہے۔ عمر بن انس اپنے چچاؤں سے جو کہ اصحاب نبی صلی اللہ علیہ وسلم میں سے تھے روایت کرتے ہیں کہ بعض سوار نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور گواہی دی کہ انہوں نے گزشتہ روز شوال کا چاند دیکھا ہے، چنانچہ رسول اکرم صلی اللہ علیہ وسلم نے صحابہ کرام رضی اللہ عنہم کو حکم دیا کہ وہ روزہ توڑ دیں، اور فرمایا لوگ کل صبح نماز عید کے لیے عیدگاہ میں آئیں۔ تو اس سے پھر کیا پتہ چلے کہ اگر آپ کو آج ظہر کے وقت پتہ چلتا ہے کہ اچھا چاند تو کل نظر آ گیا تھا، تو روزہ ختم کر دیں گے اور عید کی نماز دوسرے دن پڑھیں گے، اگر یہ ظہر کے وقت پتہ چلے۔ لیکن ظہر سے پہلے یعنی زوال سے پہلے اگر پتہ چلتا ہے تو پھر اس صورت میں اسی دن نماز عید ادا کر لی جائے گی۔ عیدین کی نماز تاخیر سے پڑھنا ناپسندیدہ ہے، یعنی دیر کر کے پڑھنا پسند نہیں کیا گیا ہے۔ عید الفطر کی نماز کا وقت اشراق کی نماز کا وقت ہے، جو ہماری اشراق کی نماز کا وقت ہوتا ہے وہی عید کی نماز کا وقت ہے، اور جو اول وقت ہے سمجھے، جیسے یہاں پر سعودی عرب میں آپ نے دیکھا ہوگا کہ اکثر جب بھی عید کی نماز ہوتی ہے تو 6 بجے کا وقت ہوتا ہے، 6 یا 6:10 کا وقت ہوتا ہے، اور اسی وقت نماز عید ادا کر لی جاتی ہے۔ ان عبداللہ بن بسرن رضي الله عنه صاحب رسول الله صلى الله عليه وسلم أنه خرج مع الناس في يوم عيد فطر أو أدهى، فأنكر ابتداء الإمام وقال: إن كنا قد فرغنا ساعتنا هذه وذلك حين التسبيح. رواه أبو داود وابن ماجه حديث صحيح. رسول اکرم صلی اللہ علیہ وسلم کے صحابی عبداللہ بن بسر رضی اللہ عنہ روایت کرتے ہیں کہ وہ عید الفطر یا عید الاضحیٰ کی نماز کے لیے لوگوں کے ساتھ عیدگاہ روانہ ہوئے، تو آپ یعنی عبداللہ بن بسر رضی اللہ عنہ نے امام کے نماز میں دیر کرنے پر ناپسندیدگی کا اظہار کیا اور فرمایا: ہم تو اس وقت نماز پڑھ کر فارغ ہو جاتے تھے، وہ اشراق کا وقت تھا. یعنی ایک صحابی رسول بعد میں جب نماز عید کے لیے نکلے تو دیکھا کہ اس وقت جو امام تھے انہوں نے نماز کی عید تھوڑی سی دیر سے پڑھائی، تو انہوں نے اسے ناپسند فرمایا اور کہا کہ ہم تو اس وقت نماز پڑھ کر فارغ بھی ہو جایا کرتے تھے اور وہ اشراق کا وقت ہوتا تھا جب نماز پڑھتے تھے. تو عیدگاہ آتے جاتے تکبیریں پڑھنا سنت ہے. اور ابن عمر رضی اللہ عنہما انہ کان یغدو الی المصلی یوم الفطر اذا طلعت الشمس فیکبر حتی یاتی المصلی ثم یکبر بالمصلی حتی اذا جلس الامام ترک التکبیر. رواہ شافعی. ابن عمر رضی اللہ عنہما عید کے دن صبح صبح سورج نکلتے ہی عیدگاہ تشریف لے جاتے اور عیدگاہ تک تکبیریں کہتے جاتے، پھر عیدگاہ میں بھی تکبیریں کہتے رہتے، یہاں تک کہ جب امام بیٹھ جاتا تو تکبیریں کہنی چھوڑ دیتے. اسے شافعی نے روایت کیا ہے. اور مسنون تکبیر یہ ہے: اللہ اکبر اللہ اکبر، لا الہ الا اللہ واللہ اکبر اللہ اکبر وللہ الحمد. تو ہمیں بھی کیا کرنا چاہیے؟ آپ دیکھیں نا کہ جب یہ تکبیریں پڑھی جاتی ہیں تو فضا گونج اٹھتی ہے اللہ تعالیٰ کی تکبیر سے، اور اتنا بہترین خوبصورت روحانی منظر لگتا ہے کہ ہر طرف اللہ تعالیٰ کی حمد و ثنا بیان کی جا رہی ہوتی ہے، ہر طرف اللہ تعالیٰ کی تکبیر بلند کی جا رہی ہوتی ہے. عبداللہ بن عمر رضی اللہ عنہما اسی طرح سے کیا کرتے تھے. اگر کسی کو عید کی نماز نہ مل سکے یا بیماری کی وجہ سے عیدگاہ نہ جا سکے تو دو رکعت تنہا ادا کر لینی چاہیے. امر انس بن مالک مولاہ بن ابی اطبہ بالزاویہ فجمع اہلہ و بنیہ و صلى كصلاۃ اہل المصر و تکبیرہم وقال اکرمۃ اہل السوداء یجتمعون فی العید یصلون رکعتین کما یصنع الامام وقال عطاء اذا فاتہ العید صلى رکعتین. رواہ البخاری. انس بن مالک رضی اللہ عنہ نے اپنے غلام ابن ابو، ایکچولی اردو میں انیہ نام دیا ہے اور عربی میں اطبہ نام دیا ہے، ابن ابو اطبہ کو زاویہ گاؤں میں نماز پڑھانے کا حکم دیا. تو ابن ابو اطبہ نے ان کے گھر والوں اور بیٹوں کو جمع کیا اور سب نے شہر والوں کی تکبیر کی طرح تکبیر اور نماز کی طرح نماز پڑھی. اکرمہ رضی اللہ عنہ نے کہا: گاؤں کے لوگ عید کے روز جمع ہوں اور دو رکعت نماز پڑھیں جس طرح امام پڑھتا ہے. اور عطا رحم اللہ نے کہا: جب کسی کی نماز عید فوت ہو جائے تو دو رکعت نماز ادا کر لے. اسے بخاری نے روایت کیا ہے. اب یہ مسئلہ بہت اختلافی مسئلہ ہے، اس کے بارے میں اگر آپ سوالات کرتے ہیں تو آپ کو بہت زیادہ مختلف جوابات بھی ملیں گے کہ اچھا، جس کی عید کی نماز رہ جاتی ہے تو پھر وہ کیا کرے؟ تو کیا وہ گھر میں اپنے دو رکعت نماز پڑھ لے؟ تو اگر پڑھنا چاہے تو پڑھ لے، اشراق کی نماز کا وقت چونکہ ہوتا ہے تو اشراق ہی ہو جائے گی اس کی. اور خواتین کے لیے بھی جو بہت سارے لوگ پوچھتے ہیں، تو اس کے سوال کے جواب میں کچھ اسکالرس نے جواب دیا تھا تو ان کے اوپر بہت سارے آبجیکشنس اٹھائے گئے، تو لہٰذا اس بارے میں ہم خاموشی رہتے ہیں. آپ کسی مستند عالم سے یہ سوالات پوچھ سکتے ہیں کہ خواتین اگر گھر میں رہتی ہیں تو کیا وہ عید کی نماز پڑھ لے؟ تو وہ اپنی اشراق کی نماز پڑھ لے، دو رکعت نفل نماز اس میں زیادہ پڑھ لے، کوئی اس میں مذائقہ نہیں ہے. بہرحال اللہ تعالیٰ ہی بہتر جانتا ہے کہ کیا چیز درست ہے اور کیا چیز خلاف اولا. اللہ تعالیٰ ہمیں صحیح بات کی توفیق دے عمل کرنے کی. آمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.